بسم الله الرحمن الرحيم، نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه، نعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، ونشهد ان لا اله الا الله وحده لا شريك له، ونشهد ان سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى اله واصحابه وسلم تسليما كثيرا كثيرا. اما بعد، ہر انسان کو ایمان اور اسلام، یہ دونوں چیزیں سیکھنے کے ہیں. ایمان کا مطلب ہوتا ہے اللہ پاک کے نازل کردہ اور بھیجے ہوئے علم کو ذہن میں بٹھانا، یقین رکھنا جو اللہ تبارک و تعالیٰ کا دیا ہوا علم ہے، اور وہ علم وہ ہوتا ہے جو ہماری آنکھوں سے نظر نہیں آتا، ہم محسوس نہیں کرتے، ہم دیکھتے نہیں، ہم سن بھی نہیں سکتے ان باتوں کو براہ راست، چھو نہیں سکتے، غیب میں ہے. الذین یؤمنون بالغیب، وہ لوگ جو غیب پر یقین رکھتے ہیں، اللہ ہے، اللہ کے فرشتے ہیں، اللہ کی کتابوں کا نازل ہونا ہے، چونکہ نزول کے وقت دیکھتے نہیں، نازل ہونے کے بعد میں دکھائی جاتی، اللہ کے رسول ہیں، اللہ پاک کا غیبی نظام اور تقدیر ہے جو انسانوں کے بارے میں ہے، آخرت کی زندگی ہے، مرنے کے بعد انسانوں کا اٹھایا جانا. جو آدمی ان باتوں پر یقین کر لیتا ہے، پختہ یقین، وہ ایمان کے مرحلے میں، ایمان میں داخل ہوتا ہے. اس یقین کے کچھ تقاضے ہوتے ہیں، ان تقاضوں کے مطابق اپنے آپ کو ڈھالنا اور اس کے مطابق عمل کرنا، اس کو اسلام کہتے ہیں. اسلام کا تعلق عمل کرنے سے ہے. نماز پڑھنا اسلام ہے، روزہ رکھنا اسلام ہے، زکوٰۃ دینا اسلام ہے، حج کرنا اسلام ہے، سنت کے مطابق زندگی گزارنا، سنت کے مطابق پہننا، اوڑھنا، رہنا، سہنا، یہ اسلام ہے. اسلام کہتے ہیں حکموں کے ماننے کو. اللہ پاک کے جو احکام ہیں، حضور پاک صلی اللہ علیہ وسلم کے جو طریقے ہیں، ان کو جب کوئی آدمی مانتا ہے، عمل کرتا ہے، تو وہ اسلام میں آتا ہے. اصطلاحی فرق ہے یہ. ایمان بولتے ہیں اسلام مراد لیتے ہیں، اسلام بولتے ہیں ایمان مراد لیتے ہیں، کہتے مسلم ہیں مراد مومن ہوتا ہے، کہتے مومن ہیں مراد مسلم ہوتا ہے. لیکن ایک فرق یہ بھی ہے، یہ کتابی فرق بھی کہلاتا ہے. اصطلاح کے اعتبار سے، کتاب کے اعتبار سے، بک کے اعتبار سے، یہ فرق ہے کہ ایمان کا تعلق ماننے سے ہوتا ہے اور اسلام کا تعلق کرنے سے ہوتا ہے. چاہے یہ کرنا دل سے ہو، زبان سے ہو، اور ہاتھ پیروں سے ہو، کیونکہ انسان عمل جو کرتا ہے وہ دل سے بھی کرتا ہے. جتنے اوصاف ہوتے ہیں وہ بھی عمل میں ہی داخل ہوتے ہیں، اور اس کا تعلق دل سے ہے. توکل کرنا ہے تو یہ بس دل سے تعلق رکھتا ہے، لیکن عمل ہے بہت بڑا، کیونکہ بھروسہ اللہ پہ کرنا، توحید میں کمال پیدا کرنا، اخلاص پیدا کرنا، اخلاص پیدا کرنا، تواضع پیدا کرنا، سخاوت ہونا طبیعت میں، حیا اور شرم ہونا، بہادری ہونا، یہ سب دیکھنے کے اعتبار سے صفات ہیں یہ، لیکن ہے یہ دل کی عمل. پکا ارادہ کرنا، नेक काम का पक्का इरादा करना या बुरे काम का पक्का इरादा करना, ये भी अमल है। जो ख्याल आता है बुरे काम का उस पर गुनाह नहीं होता, लेकिन जो पक्का इरादा होता है उस पर होता है गुनाह। क्योंकि पक्का इरादा तो दिल का अमल है एक, ऐसे ही अमल ज़ुबान से भी होता है और ऐसे ही अमल हाथों पैरों से भी होता है। तो जो जानने वाली चीज़ है जिसको हम ईमानियात कहते हैं, उसमें हमारे इल्म के ख़िलाफ़, मुशाहदे के ख़िलाफ़, एहसास के ख़िलाफ़ जो हमें बताया गया अल्लाह की तरफ से, अल्लाह के रसूल की तरफ से, उस पर यकीन करना। हमें अपने देखने पर ज़्यादा भरोसा है या नबी की ख़बर पर ज़्यादा भरोसा है? हमारे देखने में भी गलती होती है, हमारे सुनने में भी गलती होती है, हमारे समझने में भी गलती होती है, हमारे महसूस करने में भी गलती होती है। गलती गलती के बहुत वह हैं, इंसान के अंदर गलती बहुत होती है। जो बात बताई गई उस पर यकीन करना, तो अपने इल्म को नहीं मानकर अल्लाह के दिए हुए इल्म को लेना, और अल्लाह का दिया हुआ इल्म हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के ज़रिए से हमें मिलता है। तो हुजूर के इल्म पर भरोसा करना, अपने इल्म पर नहीं करना। हुजूर की बात पर भरोसा करना, अपनी बात पर नहीं करना। मुशाहदे के ख़िलाफ़ जो मुशाहदा इंसानों का होता है, उस मुशाहदे के ख़िलाफ़ यकीन, ख़बर पर यकीन करना, ये ईमान में होता है। अल्लाह पाक की ज़ात के बारे में जो कहा गया, उनके सिफ़ात के बारे में जो कहा गया, उनकी रुबूबियत के बारे में जो कहा गया कि वो पालने वाले वही हैं, हमारे भी पालने वाले वही हैं, हमारे शौहरों के भी पालने वाले वही हैं, हमारे बच्चों के भी पालने वाले वही हैं, हमारे कारोबार के भी पालने वाले, हम जैसे हम पलते हैं कारोबार भी पलता है, हम पलते हैं जॉब भी पलता है, हमारे जॉब के पालने वाले वही हैं, बिज़नेस है तो बिज़नेस के भी पालने वाले वही हैं। क्योंकि अल्लाह पाक अगर बिज़नेस की रुबूबियत नहीं करे तो बिज़नेस कायम नहीं रह सकता। ये ईमानियात में अपना यकीन बनाना, अल्लाह की जो बात है उस पर यकीन करना, चाहे हमारे हमारे सामने उसके हालात कैसे ही हों। हज़रत मूसा अलैहिस्सलाम की जो वालिदा हैं, अल्लाह ताला ने मूसा अलैहिस्सलाम की वालिदा को ये फरमाया कि जब फिरौन के आदमियों का पकड़ लेने का डर हो बच्चे को, क्योंकि वो बच्चे जितने भी थे बनी इसराइल के पकड़ पकड़ के ज़ुबा कर रहा था, वो काट दे रहा था, कत्ल कर दे रहा था। तो अब ये बच्चा उन्हीं दिनों में पैदा हुआ, तो जिस जो पुलिस थी फिरौन की, अगर उसको पता चल गया और वो पहुंच गई तो बच्चे को पकड़ के कत्ल कर देगी। तो फैदा खिफ्त आलैहि, अल्लाह ने फरमाया कि जब तुमको अंदेशा हो, अंदेशा हो का लफ्ज़ कहा, ये मतलब नहीं है कि पकड़ने के बाद करो ऐसा, या उनके काबू में आ जाने के बाद करो। जब जब बोले, जैसा बोले वैसा करना रहता, होशियारी असल वही है। जब तुम्हें अंदेशा हो तो इसको ताबूत में बंद करो और इसको पानी में डालो। अब एक ऐसी बात है, ये छोटा बच्चा, दूध पीता बच्चा है, उसको संदूक में बंद कर दिए तो क्या होगा? अच्छा, संदूक में बंद कर दिए उसके बाद पानी में डाल दो। छोटा बच्चा जो खुद से ना तैर सकता, ना कहीं जा सकता, ना कहीं आ सकता, उसको पानी में डाल देंगे, संदूक खुल गया तो क्या होगा, संदूक नहीं खुला तो क्या होगा? दो मौत के मुंह में डालने को अल्लाह ने फरमाया, दो मौतों के मुंह में, ये चीज़ से नहीं मरा तो वो चीज़ से मरने वाली। कैसी अजीब बात है देखो। और अल्लाह ने ये भी फरमाया कि खौफ मत करो, डरो मत, अंदेशा मत करो क्या होगा। आज तो हम अपने बच्चों को खाली दीन की तालीम दिला रहे, हाफिज़ बना रहे, आलिम बना रहे, बोले तो 50,000 किस्म के खौफ में जा रहे हैं, क्या होगा, फ्यूचर का क्या होगा, कहाँ से खाएगा, कहाँ से पिएगा, जैसे कि खाने पीने का निज़ाम इनके हाथ में है, या खाने पीने का निज़ाम पाबंद है, ये खिलाने पिलाने में अल्लाह तबारक व तआला पाबंद है, अगर ऐसा हुआ तो ही खिलाते, नहीं तो नहीं खिला सकते, नऊज़ुबिल्लाह मिन ज़ालिक। हुक्म पूरा करने में भरोसा अल्लाह ताला की ज़ात पे करना और डरना नहीं। मूसा अलैहिस्सलाम की माँ के ज़िम्मे अल्लाह ने यह बात लगाई कि संदूक में बंद करना, इक्ज़िफ़ी ही फ़ि ताबूत फ़क़्ज़िफ़ी ही फ़िल्यम, ताबूत में बंद करो, संदूक में बंद करो और समंदर में डालो। कुरान पाक में अल्लाह ने इस वाक़े को बयान फरमाने के बाद में ये फरमाया कि वो ईमान वाली थी, मूसा अलैहिस्सलाम की वालिदा ईमान वाली थी, ईमान वाली होने की वजह से उसने मेरे हुक्म पर अमल किया, भरोसा किया। तो ये वाक़या क्यों बयान किया अल्लाह पाक के ईमान वालों को ये मालूम हो जाए, ईमान वाली औरतों को ख़ास तौर पर और ईमान वाले मर्दों को भी, अल्लाह ताला सबक देने के वास्ते औरतों को भी बयान करते मर्दों को भी बयान करते। ईमान के मामले में सबक लेने की बात, नसीहत करने की बात, इसमें मर्द और औरत की तकसीम नहीं है। आखिरत के एतबार से बहुत बराबरी है मर्द में और औरत में, आखिरत के एतबार से बड़ी बहुत बराबरी होती है। सुभान अल्लाह का जो सवाब मर्दों को वही सवाब औरतों को, कुरान पढ़ने का जो सवाब मर्दों को वही सवाब औरतों को, नमाज़ पढ़ने का जो सवाब मर्दों को वही सवाब औरतों को, नमाज़ पढ़ने का जो सवाब मस्जिद में मर्दों को वही सवाब घर में औरतों को। ये नहीं है कि उनको भी सवाब लेने के वास्ते मस्जिद जाने का है, नहीं, अगर वो घर में पढ़ेंगे भी तो उनको मस्जिद में पढ़ने का ही सवाब है। बुयूत हुन्ना खैरुन लहुन्ना, हदीस में आता है, मस्जिद से ज़्यादा बेहतर उनके लिए उनका घर है। जब हुज़ूर ने फरमा दिया कि मस्जिद से ज़्यादा बेहतर है तो सवाब भी वैसे ही मिलेंगे उनको। ये अल्लाह पाक का निज़ाम देखो कितना अजीब व गरीब है। पिसल बंडा बोलते नहीं, पिसल बंडा उस पर बैठे हुए हैं अपने। डाल दिया हज़रत मूसा अलैहिस्सलाम की वालिदा ने संदूक में भी बंद कर दिया और पानी में भी डाल दिया। फल्तक़तहु आलू फिरौन, खुदा की करनी देखिए आप, उनसे पूछो, आवाज़ आ रही नहीं, हम लोग ही बयान कर ले रहे हैं। आवाज़ आ रही तो फल्तक़तहु आलू फिरौन, वो संदूक गया अभी, ज़ाहिर है कि वो फिरौन के महल के नीचे से नहर बहती थी, वो जिस नहर में डाले तो वो नहर का रुख जो है ना फिरौन के महल की तरफ ही था, बहते बहते वो फिरौन के महल की शाही महल की तरफ चले गया, तो फिरौन के ख़ानदान वालों ने उसको उठा लिया। फल्तक़तहु आलू फिरौन, आले फिरौन ने, फिरौन के ख़ानदान वालों ने उसको उठा लिया। अब ज़ाहिर है कि फिरौन के ख़ानदान वालों ने उठाया तो गया कहाँ पे, वो फिरौन के पास ही लेके गए बच्चे को। अरे गए वो बच्चे को लेके गए तो कहाँ, दुश्मन के पास लेके गए, संदूक में बंद करे वो मरने की जगह, पानी में डाले वो मरने की जगह, जो दुश्मन सब बच्चों को ज़ुबा करो बोल के बोल रहा था वो दुश्मन के हाथ में बच्चा, पुलिस ले जाती तो उसके हाथ में नहीं आते थे, बगैर पुलिस के हाथ में चले गए, चूँकि पुलिस उन्हें थोड़ी फिरौन के पास सबको ले जा रहे थे, फिरौन बच्चों को ले जाते थे, वो तो वहीं ख़त्म कर देते थे। अल्लाह ताला ने फिरौन के हाथ में पहुंचा दिया, लेकर क्या करता, मैं हिफाजत करता हूं इसकी वजह। मूसा अलैहिस्सलाम की वालिदा ने जैसे अल्लाह पाक ने फरमाया वैसे किया, ये ईमान है, और जो उन्होंने किया वो इस्लाम है। जैसे अल्लाह पाक ने कहा उस पर यकीन किया, ये ईमान है, और जैसे अल्लाह तबारक व तआला ने फरमाया था वैसे कर दिया, ये इस्लाम है। फिरौन की जो बीवी है आसिया रज़ी अल्लाह तआला अन्हा, एक तो वो ईमान ले आई, कुरान पाक में उनको बयान किया गया मिसाल के तौर पर, इतनी बड़ी वो खातिन हुई, खातून हुई, हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने बहुत तारीफ़ की है उनकी, फरमाया कि ईमान सबसे ज़्यादा विलायत में जो कामिल लोग होते हैं उनमें जो चार औरतें हैं उनमें से हज़रत आसिया भी हैं। और हज़रत शाह अब्दुल अज़ीज़ साहब मुहद्दिस देहलवी रहमतुल्लाह ने लिखा है कि हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम की बीवियों में शामिल होंगी बीवी आसिया कल क़यामत में जन्नत में। तो बीवी आसिया ने फिरौन को मशवरा दिया कि इस बच्चे को मारो नहीं, क्योंकि फिरौन को अंदाज़ा हो गया था हम इसको अपना बेटा बना लेंगे और ये हमारे लिए आँखों की ठंडक बनेगा, मेरी भी आँख की ठंडक बनेगा, तेरी भी आँख की ठंडक बनेगी अगर तू ईमान लाया तो। ज़रा एक मिनट जी। अस्सलाम वालेकुम। जी नहीं नहीं ऐसा तो नहीं होता कुछ भी। हाँ उनको उसके उसके उनके दामाद को बोल रहे हैं ना रुखिया। हाँ ऐसा कुछ नहीं होता, वो ऐसा कुछ भी नहीं होता। करना है दीन की हिफाजत की फ़िक्र करना है, दीन की मदद करना है, तो मदद की शक्लें बहुत होती हैं, हज़ारों होती हैं। और अल्लाह तबारक व ताला ने जो गैबी निज़ाम चलाया वो ये है कि अलकई तो अलैका मोहब्बतम मिन्नी, फरमाया कि मैं मोहब्बत डाल दूँगा फिरौन के दिल में। तो फिरौन ने जैसे ही मूसा अलैहिस्सलाम को देखा फिरौन के दिल में मूसा की मोहब्बत आ गई। अब ये एक ऐसा गैबी निज़ाम है कि इंसानों के बस की चीज़ नहीं है हिफाजत करने के वास्ते। इसलिए अल्लाह तबारक व तआला रब हैं और जो चाहे कर सकते हैं, जब चाहे कर सकते हैं, जैसा चाहे कर सकते हैं, जिसके साथ चाहे कर सकते हैं। हिफाजत के असबाब को मौत के असबाब बना दे सकते हैं, मौत के असबाब को हिफाजत के असबाब बना दे सकते हैं। मौत के नक्शों में से ज़िंदगी निकालना, ज़िंदगी के नक्शों में से मौत निकालना अल्लाह पाक के लिए कोई मसला ही नहीं है, बस उनका इरादा है असल में। अब देखो किसी की आँख में मोहब्बत डाल देना और उससे हिफाजत का काम ले लेना, वो भी दुश्मन और वो भी सबसे बड़ा दुश्मन, वो भी अल्लाह का भी दुश्मन, वो भी उस बच्चे का भी दुश्मन। फरमाया कि तुम बेफिक्र रहो। अल्लाह तबारक व तआला ने यह वादा किया था मूसा अलैहिस्सलाम की माँ से कि मैं वापस करूँगा इस बच्चे को, तुम फिक्र मत करो, जो मैं बोल रहा हूँ वो करो तुम। और अल्लाह ने यह भी फरमाया था कि मुझे इसको पैगंबर बनाना है, रसूल बनाना है। इन्ना रादूहु इलैक व जाइलूहु मिनल मुरसलीन। अल्लाह पाक के गैबी निज़ामों में से गैबी निज़ाम कैसे होते हैं उन पर भरोसा करो, वो क्या किसके लिए रास्ता निकालेंगे उसको समझाने के वास्ते भी इसमें बहुत बात बयान की गई है। जैसे एक और एक बहुत अजीब बात है, हम लोग इतना नहीं समझ सकते जितना आप लोग इन बातों को ले सकते हैं, समझ सकते हैं, आप लोगों का जहन इसको कबूल कर सकता है। वो क्या, अल्लाह तबारक व तआला ने एक काम तो गैबी बिल्कुल नज़र नहीं आने वाले ये किया कि फिरौन के दिल में मोहब्बत डाली। दूसरा ये कि अल्लाह ने कुरान पाक में फरमाया कि वहर्रमना अलैहिल मराज़िया मिन क़ब्ल, मूसा पर हमने तमाम दूध पिलाने वालियों को हराम कर दिया। मतलब ये था कि मूसा को हमने ये पाबंदी लगा दी कि तुम किसी का दूध नहीं पीना। वहाँ पर जो है उस ज़माने में दूध का जो निज़ाम है, बैरूनी जो निज़ाम होता है दूध वगैरह का, वो नहीं था डब्बों का दूध, ये दूध पैकेटों का दूध, बना हुआ दूध, आर्टिफिशियल दूध, मसनूई दूध, जानवरों का दूध जो इस्तेमाल किया जाता बच्चों के लिए, वो सिस्टम नहीं था। यही था कि जो बच्चे वाली माएँ हैं उनके ज़रिए से दूध पिलाना। जब मोहब्बत आ गई तो बच्चे को बचाने का मसला आया, छोटा बच्चा दूध के अलावा कोई चीज़ पी नहीं सकता, पता नहीं कब से भूखा है, तो भाई इसके लिए दूध पिलाने का इंतज़ाम करो। तो शाही महल में जितनी ऐसी ख़वातीन मस्तूरात थी जिनके जिनके छोटे बच्चे थे उनको बुला के दूध पिलाने का इंतज़ाम किया गया, भाई ये बच्चे को दूध पिलाओ ताकि बच्चा बच जाए। मूसा अलैहिस्सलाम के बारे में अल्लाह फरमाए मैंने हराम कर दिया था, अब आप बताओ हमारे ऊपर, हम पर कोई चीज़ हलाल होती है हराम होती है तो हम खुद कितना वो हो जाते पड़ जाते हैं। लेकिन मूसा अलैहिस्सलाम इतना छोटा बच्चे को मार लग गया। तो देख लो उसको कहाँ लगा बेचारी, खैर ऐसा बहुत सब्र वाली बच्ची माशाल्लाह लगा ली खेलते खेलते, लेकिन हुआ नहीं। तो मूसा अलैहिस्सलाम की पर अल्लाह पाक ने ये जो चीज़ लगा दी कि हरम ने अलैहिल मरादिया, तमाम दूध पिलाने वालियों को हमने हराम कर दिया। अब मूसा अलैहि सलाम किसी का भी दूध नहीं पी रहे, तो मूसा अलैहि सलाम की बहन जो है वो जासूसी करने के लिए आई थी, उनको भेजा गया था। हज़रत मूसा अलैहि सलाम की एक बहन थी, मूसा अलैहि सलाम की अम्मी ने ही भेजा था उनको, उसमें भी बच्ची आ गई, उसमें भी औरत ही आ गई। वो बेचारी जो है फॉलो अप कर रही थी, होते होते वो बच्चे के साथ जब लोग आए शाही महल से, अरे बच्चा मिला बच्चा मिला बच्चा मिला, बल्कि तो जाहिर है कि महल में भगदड़ मचती है, लोग यहाँ जमा हो जाते हैं, इन्हें भी घुस गई घर में, और ये जना वाला देख रही थी वहाँ पूरा नक्शा जो कुछ भी हो रहा था। तो जब मूसा अलैहिस्सलाम किसी का दूध नहीं पिए तो फिरौन को बेचैनी शुरू हो गई, अरे ये बच्चा किसी का भी दूध नहीं पी रहा कैसा बोलते। तो ये मूसा अलैहिस्सलाम की जो बहन थी उन्होंने एक राय दी, अल अदुल्लुकुम अला अहली बैती यकफलूनहु लकुम, मैं एक घर वाले बता सकती हूँ, एक घर वाले बता सकती हूँ जो इस बच्चे को संभाल लेंगे, और वो बच्चे के बहुत खैरख्वाह हैं वो लोग। हज़रत मौलाना उबैदुल्लाह साहब रहमतुल्लाह अलैह एक बहुत तबलीगी बुज़ुर्ग थे, वो बोला करते थे कि यहाँ पर बच्ची ने पूरा राज उगल दिया देखा जाए तो। भाई सवाल पैदा होता ना कि क्यों खैरख्वाह हैं उसके, तुम वो कौन सा घर वाला है जो संभाल सकता है, सारी दुनिया को नहीं मालूम है इन ये घर वालों को कैसे मालूम ये बच्चे के बारे में। तो गोया राज उगल दिया था उसने, लेकिन अल्लाह तबारक व तआला का गैबी जो निज़ाम होता है उसमें ये बात भी होती है कि फिरौन का जहन ही नहीं गया इस बात पे कि बच्ची बोल रही क्या, फिरौन का जहन इस पे गया कि बच्ची का मतलब ये है कि वो एक ऐसे घर वालों को जानती है जो ये बच्चे को बचाए, लिहाजा बच्चे को बचाना असल है। तो इधर उधर सोचा ही नहीं, उन्होंने बोला लेके आओ वो लोग वो घर वालों को, बच्चे को बचाओ कैसा भी बोल के। उसने कहा जाओ ले आओ। मूसा अलैहिस्सलाम की बहन जो है मूसा अलैहिस्सलाम के अम्मी के पास भागी हुई गई, और उसके बाद में उनसे कहा कि भाई चलो 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 जल्दी चलो, बुला रहे हैं बुला रहे हैं बुला रहे हैं। वो तो इंतज़ार में बैठी हुई थी दुआ कर लेते हुए अल्लाह ताला से, आए वहाँ पे मूसा अलैहिस्सलाम को गोद में लिया। तो मूसा अलैहिस्सलाम पर अल्लाह पाक ने दूसरी औरतों को हराम किया था, उनका दूध हराम किया था, मूसा की अम्मी का नहीं था, बल्कि वही पाबंदी थी कि यही पीना है तुम्हारे को बोल के। तो जैसे गोद में लेके उनको दूध पिलाए तो मूसा अलैहिस्सलाम दूध पी के सो गए। फिरौन बड़ा खुश हुआ, बहुत एहसान माना वो खातून का जो मूसा को दूध पिला दी, उसको तो नहीं मालूम ना कौन है क्या है, बहुत एहसान माना उसने। अब जब एहसान माना तो मसला ये था कि अब बच्चे को तो हर दो घंटे के बाद दूध की ज़रूरत है, तो बोले भाई आपको फिर बच्चे को संभालना पड़ेगा, किसी का ये जो है ना दूध नहीं पी रहा ये बच्चा, ये नहीं 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 हमारे मियाँ गुस्सा करते ये वो क्या क्या आर्टिंग एक्टिंग भी तो करनी रहती ना ऐसे मौके पर। तो बहरहाल उन्होंने जो बातें कही होंगी वो बातें कही नहीं, फिर उन्होंने बोला नहीं नहीं हमारा ऑर्डर है तुमको यहाँ रहना पड़ेगा, और तुम्हारा मियाँ कौन है क्या है उसको लाओ यहाँ पे, बोले कोई मसला नहीं है हम उसको यहाँ पे घर दे देते हो और तुम्हारी तनख्वाह भी मुकर्रर कर देंगे। वो तो उनकी तनख्वाह भी मुकर्रर कर दिए, उनको घर भी दिए, ये बच्चे को पालना ज़रूरी है, बल्कि बहुत अच्छी बात है भाई जब आप बोल रहे हैं तो हम लोग ठहर जाते हैं यहाँ पे। दिल अलग बोल रहा हूँ मूसा अलैहिस्सलाम की अम्मी का अंदर से, और यहाँ बाहर की सूरत हाल अलग थी। इमाम गज़ाली रहमतुल्लाह अलैह ने फरमाया कि जो लोग दीन की खिदमत करते हैं उलमाए किराम और फिर उनको थोड़ी बहुत तनख्वाह लेना पड़ता है, उनकी मिसाल मूसा अलैहिस्सलाम की अम्मा की सी है, अपने बच्चे को दूध भी पिला रही थी और तनख्वाह भी ले रही थी। तो दीन की खिदमत करने वाला दीन का ही काम कर रहा है, दीन है उसको करना ही करना है दीन का काम, लेकिन वो पैसे भी लेता लेना पड़ता है उसको, नहीं तो बीवी बच्चे कैसे पलेंगे। अगर उन्हें भी पालने के वास्ते इधर उधर भागा तो फिर दीन का काम कौन करेगा, बच्चों को कौन पढ़ाएगा, मस्जिद की खिदमत कौन करेगा, वगैरह वगैरह। तो इस वजह से अल्लाह तबारक व तआला ने हज़रत मूसा अलैहिस्सलाम को मूसा अलैहिस्सलाम की अम्मी के पास वापस किया। इसको नकल फरमाते हुए ज़िक्र फरमाते हुए अल्लाह तबारक व तआला ने यह फरमाया कि मूसा अलैहिस्सलाम की अम्मा के सामने हमने ये बात खोल दी कि हम वादे के कितना पक्के हैं, हमने कहा था बच्चे को वापस करेंगे, हमने बच्चे को वापस किया। उसके बाद अल्लाह ताला ने शिकायत की लोगों से कि लोग हमारे वादों पर यकीन नहीं करते, जब मैं कह रहा हूँ कि मैं ऐसा करूँगा तो भाई वाद यकीन नहीं करने की क्या बात है। तो अल्लाह पाक ने जो हुक्म दिया वो पूरा करना है, उसमें मुजाहिदा भी पेश आ सकता है, मशक्क़त भी पेश आ सकती है, ज़ाहरी नुकसान भी नज़र आ सकता है, कुछ भी हो सकता है, लेकिन हुक्म पूरा करना है। और अल्लाह पाक ने हुक्मों के पूरा करने पर दुनिया और आखिरत की कामयाबी का वादा फरमाया है, खबर की ज़िंदगी की कामयाबी, हशर की ज़िंदगी की कामयाबी, जहन्नम से बचने की कामयाबी, जन्नत में दाखिल कर दिए जाने की कामयाबी, हमेशा हमेशा के लिए अल्लाह पाक के राज़ी होने और नियामतों में दाखिल किए जाने की कामयाबी, और दुनिया में भी बरकतें रहमतें, तकलीफ़ों के अंदर भी राहत पहुँचा देना और राहतों के अंदर राहत पहुँचा देना, नहीं तो इस दुनिया के अंदर राहतों के अंदर भी तकलीफ़ होती रहती है, तकलीफ़ों में तो तकलीफ़ होती ही है। قرآن پاک میں اللہ نے فرمایا کہ وہی مالدار بناتا ہے اور وہی آرام پہنچاتا ہے. علماء نے اس آیت کی تفسیر میں یہ بات بیان فرمائی ہے کہ وہی مالدار بناتا ہے وہی آرام پہنچاتا ہے کہ کیا مطلب ہے, دو الگ چیزیں کیا ہیں؟ یہ فرمایا کہ دو الگ چیزیں اس لیے ہیں کہ ہر آدمی جو مالدار ہے آرام میں ہونا ضروری نہیں ہوتا, بلکہ جتنا مالدار پریشان ہوتا ہے اتنا غریب نہیں ہوتا. غریبوں میں خودکشی کے واقعات بہت کم ہیں, مالداروں میں خودکشی کے واقعات بہت زیادہ ہیں. سوسائڈ کے واقعات جو ہے نا مالداروں میں زیادہ ہیں, اور جو بڑے مالدار ہوتے ہیں بہت زیادہ اس میں زیادہ خودکشی ہوتی ہے. فلموں کے بڑے بڑے فلموں میں کام کرنے والے وہ خودکشیاں کرتے رہتے ہیں, بڑے بڑے عجیب عجیب قسم کے لوگ جو ہے نا بزنس مین اور یہ ایسے لوگ جو ہے نا یہ خودکشیاں کرتے ہیں, بہت مالدار ہیں لیکن اتنا تنگ آ گئے اپنی زندگی سے کہ خود ہی گولی مار دی اپنے سر. غریب کو تو ایک ہی غم ہوتا ہے کہ میں غریب ہوں, اس کو ہزار غم ہوتے ہیں. تو مالدار بنانا الگ چیز ہے, راحت دینا الگ چیز ہے. اللہ تبارک و تعالیٰ کا حکم پورا کرے اگر آدمی نعمتوں میں ہو, ان نعمتوں کو آرام کا ذریعہ بنانا یہ بھی اللہ کا ہی کام ہے. نہیں تو نعمتیں مصیبت بھی ہوتی ہیں کسی آدمی کے لیے, کسی عورت کے لیے اس کا شوہر کتنی بڑی نعمت ہے لیکن شوہر مصیبت بن جاتا ہے بعض وقت. کسی شوہر کے لیے اس کی بیوی کتنی بڑی نعمت ہے لیکن کیسا ہیڈک بن جاتی ہے اس کے لیے, سر کا درد ہو جاتی ہے. ابھی تھوڑا دن گزشتہ ایک دو سال پہلے کی بات ہے کہ ایک ڈاکٹر صاحب آئے مسجد میں, وہ کہنے لگے مفتی صاحب میں کسی کو زندگی میں تکلیف نہیں دیا جی, میں بہت آرام, کسی کا حق نہیں مارا, لیکن میرے ساتھ کیا ہوا نہیں معلوم, میری بیوی گھر سے نکال دی میرے کو. بولے ڈاکٹر ہیں مسجد میں آ کے بیٹھے ہوئے ہیں, بولے اب میرے کو کوئی سہارا ہی نہیں ہے, ذرا میرے کو مسجد میں رہنے دو چار چھ دن, اس کے بعد انتظام کرتا ہوں, دیکھتا ہوں کیا کرنا ہے. بیوی نعمت ہے لیکن سر کا درد بن گئی, اولاد نعمت ہے لیکن آج اولاد سے کتنے پریشان ہیں لوگ, بچیاں بچے. نعمتیں نعمتوں سے آرام ملنا یہ بھی اللہ پاک کا الگ معاملہ ہوتا ہے نعمت والی زندگی میں, اور تکلیفوں میں آرام ملنا یہ بھی اللہ پاک کا معاملہ ہوتا ہے. تکلیف والا حال ہے, ظاہر کے اعتبار سے تکلیف کی شکل ہے لیکن اس میں اللہ پاک کا فضل شامل حال ہے. اسی وجہ سے اصل ایمان والی زندگی کی خصوصیت یہ نہیں ہوتی کہ کوئی تکلیف نہیں آئیں گی, دنیاوی اعتبار سے ایمان والی زندگی کی خصوصیت یہ ہوتی ہے کہ تکلیف رہو یا آرام رہو اللہ پاک اس میں آرام دے دیں گا آپ کو, نعمتیں ہوں یا مصیبتیں ہوں اس میں آرام مل جائے گا, ذہنی سکون مل جائے گا, دل کو تسلی ہو جائے گی, تقدیر پر راضی رہنا آ جائے گا, اور اسی میں اللہ تبارک و تعالیٰ ایسا 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 ایک معاملہ فرمائیں گے اندرونی طور پر کہ کوئی تکلیف نہیں رہے گی. حضرت عباس رضی اللہ تعالیٰ عنہ بیٹھے ہوئے تھے اپنے خادموں کے ساتھ, ایک خاتون جو ہے نا بڑی بوڑھی عورت وہاں سے گزری, تو انہوں نے ان کو دیکھ کے فرمایا کہ اگر یہ عورت کو دیکھ, اگر کسی کو جنتی دیکھنا ہے تو یہ عورت کو دیکھو, جنتی خاتون دنیا میں دیکھنا ہے تو یہ عورت کو دیکھو. دیکھو سے مراد یہ جا رہی ہے, اس پر نظر کرو, یہ مطلب نہیں تھا کہ اس کو پکڑ کے اس کی صورت دیکھو. بوڑھی خاتون تو تھی, وہ اشارہ کیا کہ یہ خاتون جنتی ہے, بات کا مطلب یہ یہ خاتون جنتی ہے. انہوں نے پوچھا لوگوں نے خادموں نے کہ حضرت آپ کیسے فرما رہے ہیں کہ یہ جنتی ہے؟ فرمایا اس عورت کے ساتھ ایک قصہ پیش آیا تھا حضور پاک صلی اللہ علیہ وسلم کے سامنے, اور میں اس وقت وہاں موجود تھا حضور کے پاس, اس لیے مجھے پتا ہے کہ یہ خاتون جنتی ہے. تو بولے وہ کیا ہوا تھا ان کے ساتھ؟ بولے ہوا یہ تھا کہ ان کو مرگی کے دورے پڑتے ہیں, فٹس آتے ہیں. وہ حضور صلی اللہ علیہ وسلم کے پاس آئی تھی کہ اے یا رسول اللہ مجھے فٹس آتے ہیں, دعا فرما دیجئے کہ مجھے فٹس نہ آئیں. تو حضور صلی اللہ علیہ وسلم نے ان سے فرمایا کہ میں تمہارے لیے دعا کر دوں گا اور تمہارے فٹس نہیں آئیں گے, قبولیت کا بھی آپ نے اطلاع دے دی, اور یہ فرمایا کہ اگر تم چاہو تو میں دعا نہیں کروں گا اور تم کو فٹس آتے رہیں گے. تو بات کا انداز کچھ ایسا تھا کہ حضور صلی اللہ علیہ وسلم یہ چاہ رہے تھے کہ کیوں دعا کراتی ہو, آنے دو فٹس. انہوں نے پوچھا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم اگر آپ دعا نہ کریں اور مجھے فٹس آتے رہے تو مجھے کیا ملے گا؟ تو حضور صلی اللہ علیہ وسلم فرمایا کہ تم کو جنت ملے گی. تو فوراً انہوں نے کہا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم دعا مت کرنا میرے لیے, آتے رہنے دو میرے کو فٹس. پھر اس کے بعد کہنے لگے اچھا ایک چیز کی دعا کر دیجیے. کہنے کہ وہ کیا؟ کہنے لگے جب مجھے دورے آتے ہیں فٹس آتے ہیں تو ہاتھ پر قابو میں نہیں رہتے, ذہن بھی حاضر نہیں رہتا, پتہ ہی نہیں چلتا کیا ہو رہا ہے. بعد میں مجھے پتہ چلتا ہے کہ جب مجھے دورے آتے ہیں تو میرے کپڑے ہٹ جاتے ہیں, और जब मुझे मालूम होता है कि तुम्हारे कपड़े हट गए थे, वो तो जगह फिट जब आते हैं तो मर्द थे वहाँ पे मौजूद नहीं थे, औरतें थी वहाँ पे मौजूद नहीं थे, मालूम नहीं, जब मुझे मालूम होता है तो बड़ी बड़ी खिफ़त और बेइज्जती महसूस होती है। आप ऐसा फरमाएं कि जब दौरा पड़ा करे तो मेरे कपड़े ना हटा करें, ये दुआ कर दीजिए। तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैं ये दुआ कर देता हूँ, और ये दुआ फरमाएं कि या अल्लाह जब इसको फिट्स आएँ तो इसके कपड़े ना हटा करें। फिट्स आते थे उनको और कपड़े नहीं हटते थे उनके, क्योंकि हुजूर ने फरमा दिया था कि दुआ मेरी कबूल है। आप अंदाज़ा फरमाइए कि पूरी ज़िंदगी के लिए फिट्स भी आ रहे हैं और कितनी खुशी उनको है, मुझे जन्नत मिलने वाली। हुजूर सल्लल्लाहु अलैहि वसल्लम से ये बोल रही कि दुआ मत कीजिए आप, जब मालूम हो गया कि इसका क्या फ़ायदा है। तो हक़ तआला शानहु तकलीफ़ के अंदर भी मज़े दे देता है और ख़ुशी दे देता है, मुतमईन कर देता है, और अगर वो अल्लाह पाक ना चाहे तो राहत से राहत के नक्शों में भी तकलीफ़ हो जाती है। जितने लोग अमेरिका में हैं उनके बारे में वो लोग जो अपने मुल्कों में क्या समझते हैं, अरे भाई उनका क्या है, उन्हें तो अमेरिका में मज़े में है, वो ये समझते हैं कि जो अमेरिका गया उन्हें जन्नत में चले गया, यहाँ जो आया उसको खाली बस डॉलर गिनने का है, ज़मीन पर पड़े हुए हैं। किसी साहब को ऐसे समझा दिए कि अमेरिका में इतना पैसा है, इतना पैसा है कि बस वहाँ तो खाली बस रोडों पे डॉलर पड़े हुए रहते, चुनने का रहता। बोले तो एक साहब वीज़ा मिल गया उनको, किसी तरीके से पहुँच गए अमेरिका को। खुदा की करनी है कि एयरपोर्ट से बाहर निकल के जा रहे थे तो एक डॉलर गिरा हुआ था ज़मीन पे। तो उन्हों क्या बोल रहे हैं, आज बहुत थका हुआ हूँ, आज नहीं कल से शुरू करता हूँ, आज बहुत थका हुआ हूँ, आज नहीं कल से शुरू करेंगे ये काम। जो यहाँ पे आया उन्हें जन्नत में आ जाता समझते, उसको कमी नहीं है किसी चीज़ की समझते। जो यहाँ रहता उससे पूछो प्रॉब्लम क्या है, हेडक्स क्या हैं, मुसीबतें क्या हैं, तकलीफें क्या हैं, वो कुछ भी नहीं है जो वालों को गए। यहाँ वालों को जो टेंशन रहता है, यहाँ इसी वजह से यहाँ सबसे ज़्यादा शुगर की बीमार, यहाँ सबसे ज़्यादा बीपी के बीमार, यहाँ सबसे ज़्यादा बेखाबी की शिकायत वाले, यहाँ सोने के वास्ते नींद की गोलियाँ खाना पड़ता है, यहाँ कोई एक लेन से मुसीबत नहीं है, बच्चों की तालीम का मसला है, उनकी तरबियत का मसला है, उनकी आदतों का मसला है, उनकी शादियों का मसला है, उनकी हिफाजत का मसला है, किसी एक लेन से नहीं होता। तो हक़ तआला शानहू का मामला अपने बंदों के साथ, बंदियों के साथ जो है ना, वो ये है कि तुम मेरे हुक्मों पर चलना सीख लो तो मेरी तरफ़ से तुम्हारे लिए खुशी के हालात आ जाएंगे, हयात तय्यबा कहते हैं उसको। तो ईमान में ये बात है मेरे बहनों, ये जो दीन की मेहनत है, तबलीग की मेहनत है, तबलीग में वक्त लगाना है, मर्दों को अल्लाह के रास्ते में भेजना है, औरतों को भी अल्लाह के रास्ते में जाना है अपने हिसाब से, और घरों के अंदर तालीम करना है पाबंदी से, और सुन्नत वाली ज़िंदगी इख्तियार करना है, और वो मुआशरत जो हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने हमें दी है, घरेलू सकाफ़त और तहज़ीब, घर का जो कल्चर होता है उसके एतबार से ख़ुद भी रहना है, बच्चों को भी रखना है, हर चीज़ में सुन्नत वाली ज़िंदगी को अपनी तहज़ीब और अपना कल्चर समझना है कि ये हुज़ूर का दिया हुआ कल्चर है, और हुज़ूर के दिए हुए कल्चर से ज़्यादा बेहतर कल्चर कौन सा हो सकता है। तो किसी की परवाह नहीं रहना, लोग क्या बोलेंगे, किसको पसंद आएगा, किसको पसंद नहीं आएगा, कौन तारीफ़ करेगा, कौन मजम्मत करेगा, हमें क्या, ये मखलूक से क्या लेना, कौन क्या कर ले सकता है। किसी को अगर खुश पसंद आ गया तो हमारा क्या फ़ायदा हो जा रहा है, किसी को पसंद नहीं आया तो हमारा क्या नुकसान हो जाता है। किसी चीज़ की परवाह नहीं करना, वो हिम्मत आ जाना, वो हिम्मत आती है ईमान की क़ुव्वत से, वो ईमान की क़ुव्वत आती है दीन की मेहनत से। जब ईमान पर मेहनत की जाती है तो ईमान में कैफियत और नूर आता है, उससे हिम्मत और जुरत पैदा होती है, और वो हिम्मत और जुरत ऐसी चीज़ होती है कि किसी मुखालिफ मुआफिक की परवाह उसको नहीं रहती। मैं अल्लाह का बंदा हूँ, मैं अल्लाह की बंदी हूँ, मुझे अल्लाह की बंदगी करनी, मैं हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का उम्मती या उम्मती हूँ, लिहाजा मुझे हुजूर सल्लल्लाहु अलैहि वसल्लम की ग़ुलामी करनी है, उनकी इताअत करनी है। ये जज्बा सीखना ईमान की असरात में से है, इस जज्बे के को अमल में लाना या इस्लाम के असरात में से, जब ये जज्बा आ जाता है तो फिर आदमी के लिए या औरत के लिए अल्लाह पाक के हुक्मों को पूरा करना आसान हो जाता है। हजरत सहाबियात कैसे जब उनको मालूम हुए मसाइल तो उन्होंने उस पर अमल किया, इतनी पाबंदी थी उनकी तबीयतों के अंदर, किसी भी तरह का कोई हुक्म आता था तबीयत उनकी चाहती थी नहीं चाहती थी, पसंद आता था नहीं पसंद आता था, इससे बहस नहीं थी, बल्कि उनको पसंद ही आता था कि हमारे अल्लाह को यह पसंद है, हमें क्यों ना पसंद हो, अल्लाह हमसे ये चाह रहे हैं तो भाई हम तो अल्लाह के बंदे हैं, हमें बंदगी ही तो करनी है। देखो मैं कुछ बोल तो नहीं रहा। اس لیے یہ کہا جاتا ہے کہ ہم دین کی محنت کرنے والے بنے. اللہ پاک نے دینی زندگی کو یعنی ایمان کی قوت پیدا ہونے کو اور اسلام کی جذبات پر اسلام کی مزاج بننے پر اسلام پر عمل کرنے کی سہولت کو دین کی محنت کے ساتھ میں جوڑا ہے. جو لوگ دین کی محنت کریں گے اللہ پاک ان کے لیے یہ دونوں چیزیں عطا فرمائیں گے. جو مجاہدہ کریں گے ان کو یہ چیز نصیب ہوگی. والذین جاہدوا فینا لنہدینہم سبلنا, جو ہمارے اندر یعنی ہمارے راستے میں محنت کریں گے ہم ان کو ضرور ہدایت دیں گے, اللہ پاک فرما رہے ہیں. تو اس لیے اگر ہم دین کی محنت کریں گے تو ہمارے اندرونی طاقت میں بھی اضافہ ہوگا ایمان کی, اور بیرونی طاقت میں بھی اضافہ ہوگا. دین کی محنت کیسا کرنا ہے؟ آدمی دین کی محنت دین کی باتوں کے سلسلے میں الگ الگ سوچ رکھتے ہیں. حضور پاک صلی اللہ علیہ وسلم نے دین کی محنت سے دعوت والا راستہ ہمیں دیا. دین کی محنت بہت سی قسموں کی ہوتی ہے اور بہت سی قسموں کی دین کی محنت کی ضرورت بھی پڑ جاتی ہے, لیکن دین کی محنت کی وہ قسم جس سے دوسرے انسانوں کو ایسے فائدہ پہنچے کہ وہ دین پر آئیں, اور وہ قسم کے جس سے ہمارے اندرون کو زیادہ زیادہ طاقت پہنچے وہ دعوت پر ہے. کیونکہ جب تک داعی مدعو کے پاس جائے گا نہیں وہ اللہ کی طرف متوجہ کیسے ہوگا؟ خروج نہیں کرے گا تو پہنچے گا کیسے؟ ساری دنیا کے انسانوں تک, بالخصوص ساری دنیا کے مسلمانوں تک ہمارا جانا ضروری ہے. کیونکہ جب کسی میں بے طلبی آ جاتی ہے تو سوائے اس کے کہ ہم وہاں تک جائیں اور کوئی صورت نہیں بنتی, کوئی اس کا کوئی سبسٹیٹیوٹ ہی نہیں. تو اس لیے دین کی محنت کے لیے اللہ کے راستے میں جانا یہ بڑا اہم ہوتا ہے. اور وہ ظاہر ہے کہ سفر کا یہ کام زیادہ تر مرد کرتے ہیں, تو پہلے مردوں کو ہی آمادہ کرنا ہوتا ہے. مردوں کے ذمے یہ کام ضرور زیادہ ہے, عورتوں کے ذمے بھی ہے. عورتوں میں محنت ظاہر ہے کہ مرد تو نہیں کریں گے, عورتوں میں تو عورتیں ہی محنت کریں گی, اور عورتیں جو ہے پوری دنیا میں مردوں سے زیادہ ہیں. عورتیں پوری دنیا میں مردوں سے زیادہ ہیں. اگر پوری دنیا کے مرد دیندار ہو گئے تو بھی اکثریت بے دینوں کی ہوں گی, چونکہ عورتیں زیادہ ہیں. اچھا, پھر مردوں اور عورتوں کی پسند میں خاص فرق بھی ہے. جو عورتوں کی پسند ہوتی ہے وہ مسجدوں میں بازاروں میں سب جگہ وہ چیز ہوتی ہے, جو مردوں کی پسند ہوتی وہ نہیں ہوتی. اگر عورتوں میں دین پسند دی آ گئی نا تو سب پورے معاملات سب چیزیں دین کے ہو جائیں گے. اس کی مثال یہ ہے کہ بازار میں سب سے زیادہ کیا چیز بکتی ہے, بازار کس سے روشن ہے, بازار میں رونق کس بات کی ہے. بازاروں میں رونق عورتوں کی پسند کی ہے. عورتوں کی پسند گھر میں ہوتی ہے لیکن بازار پورے اسی سے بھرے ہوئے ہوتے ہیں. ابھی میں وہاں عید کے موقع پر بچے کپڑے دلاؤ بول کے بولے تو میں جا رہا تھا دکانوں پہ, پھر رہا ہوں اور وہاں پہ فل آستین کے ہم کچھ کپڑے لینے کا تھا, چونکہ سلانے کا ٹائم نہیں تھا, ریڈی میڈ لینا تھا. کسی دکان میں فل آستین کے کپڑے نہیں مل رہے. ارے بھائی فل آستین کے کئی گنی ہے تمہارے پاس؟ ارے کون پہن رہا صاحب, عورتیں چاہے پسند ہی نہیں کر رہے اس وجہ سے ہم بنا بھی نہیں رہے. بولے پسند تمہاری ہوتی ہے, بازار اس سے بھرا ہوا ہوتا ہے. میک اپ کا سامان سے بھرا ہوا ہے, عورتوں کو پسند ہے. نام مردوں کا لگا ہوا رہتا ہے کہ مردوں کو میک اپ پسند ہے بلکہ ہم کرتے ہیں, بلکہ مگر اگر ان کو پسند نہیں رہا تو بازار میں آئیں گا کیسا؟ انہیں کپڑے ان سے بھرے ہوئے ہیں, سامان ان سے بھرا ہوا ہے. اللہ پاک نے ایک چیز بنائی ہے ایسی کہ جو چیز عورت کو پسند ہوگی وہ چیز دنیا میں بھر جائے گی. اگر ہمیں دین پسند ہوگا تو دین بھر جائے گا, بازاروں میں دینداری آ جائے گی, تہذیب ثقافت میں دینداری آ جائے گی. کلچرل پروگراموں میں سے عورتوں کو نکال دو آپ, دنیا کے کیا رہ جائیں گا؟ کچھ بھی نہیں رہ جائے گا. کوئی بھی پروگرام سے نہیں چل سکتا. جتنے کلچرل پروگرام کے نام سے دنیا پروگرام کرتی ہے, بٹ ڈانس پارٹیاں ہیں, الا ہے بلا ہے, اس میں سے عورتیں نکال دو, کیا رہیں گا؟ کچھ بھی نہیں رہتا. مسئلہ یہ ہے کہ ہمارا رجحان اگر ایمانی بنے گا, اللہ پاک کے احکامات زندہ ہوں گے اور بے دینی ختم ہوں گی. تو اس لیے عورتوں میں محنت کرنا ضروری ہے. اب ہم سوچیں کہ صاحب ہم اگر کچھ عورتیں مل کے کریں تو اس سے کیا ہونے والا ہے؟ اس سے ہونے والا یہ ہے کہ ہماری حفاظت ہو جائے گی, ہمارے بچوں کی حفاظت ہو جائے گی, اور ہمارے ذریعے سے اللہ تبارک و تعالیٰ کس کو کتنا فائدہ دے گا نہیں بول سکتے. اور اللہ تبارک و تعالیٰ کا فیصلہ اصل ہے. اگر اللہ چند اپنی محبوب بندیوں کی محنتوں کو قبول فرما کے ہدایت عامہ کے فیصلے فرما دیں تو ان کو کون روکنے والا ہے؟ ایک مرتبہ ایک صاحب مولانا یوسف صاحب رحمۃ اللہ علیہ کے پاس آیا اور کہا کہ تمہاری محنت کرنے سے ہوں گا کیا, تمہاری محنت کرنے سے ہوں گا کیا, ساری دنیا میں تو بدتمیزی پھیلی ہوئی. انہوں نے فرمایا کہ اگر میں یہ کہتا کہ میں کروں گا تو واقعتاً آپ کا سوال صحیح تھا. ہم تو یہ کہتے ہیں کہ اللہ کریں گے, اللہ کے لیے کیا مشکل ہے بھائی؟ اللہ کے لیے تو کوئی مشکل نہیں. اگر اللہ پاک فیصلہ فرما دیں ہدایت عامہ کے, مسلمانوں کی محنت, ان کی دعائیں, ان کی قربانیوں کو دیکھ کے, تو پھر کون ہے اللہ کے فیصلے کو روکنے والا؟ اللہ پاک اس کے بغیر بھی فیصلہ فرما سکتے ہیں, مگر ہمیں پابند بنایا ہے محنت کرنے کا, تو ہم اللہ کو چیلنج نہیں کر سکتے کہ آپ تو کر سکتے ہیں نا, تو ہمارے کو محنت کرو, بلکہ کہیں کہ برے تم خود ہی کرو. یہ اللہ کے ساتھ بے ادبی ہے. اللہ تبارک و تعالی نے موسیٰ علیہ الصلوۃ والسلام کی قوم کا ایک واقعہ بیان فرمایا, جس میں موسیٰ علیہ السلام کو کہ قوم کو یہ کہا گیا تھا کہ تم فلاں شہر میں جاؤ اور یہ کام کرو, تو انہوں نے یہ کہا تھا کہ بھئی جب اللہ کر سکتا ہے تو ہمیں کہیں کو بھیج رہا ہے, اذہب انت وربک فقاتل, تم جاؤ تمہارا رب جاؤ. اللہ پاک نے اتنا ناراض ان سے اتنے ناراض ہوئے جس کی کوئی حد نہیں. ایسے ان لوگوں کی ایک عجیب بات تھی, جب اللہ کے لیے مال خرچ کرنے کو کہا گیا تو کہیں گے اللہ پاک تو بہت مالدار ہے, اللہ پاک کو دولت کی کیا کمی ہے, اللہ فقیر ہے کیا؟ تو قرآن پاک میں اللہ نے فرمایا کہ لقد سمع اللہ قول الذین قالوا ان اللہ فقیر, اللہ نے سن لی ان لوگوں کی بات جنہوں نے کہا کہ اللہ فقیر ہے. ہم لکھ رہے ہیں اس بات کو, ہم حساب کتاب کریں گے اس بات کا, اللہ پاک نے فرمایا سنکتبو, ہم لکھ رہے ہیں اور ہم حساب کتاب کریں گے اس بات کا کہ کیا بولے. تو اللہ پاک کو یہ نہیں بول سکتے کہ آپ کے پاس پیسے کی کمی نہیں ہے, آپ ہمارے سے پیسے کہیں کو مانگ رہے ہیں, آپ کے پاس تو طاقت کی کمی نہیں ہے, آپ ہم سے محنت کیوں کروا رہے ہیں, ہدایت کیوں نہیں پھیلا دیتے؟ ان کو چیلنج نہیں کیا جا سکتا. لاوی صلی عما فعال, وہ جو چاہے کریں ان سے پوچھا نہیں جا سکتا, ساروں سے پوچھا جائے گا. ہمیں جو ذمہ داری دی گئی وہ کرنا ہم کو ہے, تو اس لیے عورتوں کو بھی دین کی محنت کرنا ہے, مردوں کو بھی دین کی محنت کرنا ہے. عورتوں کی دین کی محنت کی جو ترتیب ہے وہ اس کے حساب سے ہے, جیسے بتائی جائے ویسے کرنا. دعوت والی محنت کرنا ہے, دعوت والی محنت کے اپنے اثرات ہیں, اس کا خاص افیکٹ ایمان بننے پر ہے. دعوت والی محنت کے اپنے اثرات ہیں, اس کا خاص افیکٹ جذبات بننے پر ہے. عمل کرنے کی ہمت اور جرات لانے والی چیز ہوتی ہے یہ. یہی وجہ ہے کہ آپ دیکھیں گے کہ یونیورسٹی میں پڑھنے والا بچہ بھی ایک دم سنت کے مطابق ٹربن اربن بن کے نکلنا شروع ہو جاتا ہے, کسی سے نہیں ڈرتا ہوں. یہ جرات کہاں سے آتی ہے؟ تو سنتوں پر عمل کرنے کی, حکموں کو پورا کرنے کی ایک جرات ہوتی ہے, وہ دعوت کی محنت سے, دین کی محنت سے خاص طور پر جڑی ہوئی ہے. کبھی اس کے بغیر بھی اللہ پاک کسی ماحول کی برکت سے, گھر کے کسی ماحول کی وجہ سے جو پہلے سے محنت کی ہوئی ہوتی ہے اس کے اثرات میں مل جاتی ہے چیز, لیکن ایسا بہت کم ہے. جنرلی یہ بات ہے کہ محنت کرنا پڑتا ہے. تو اس لیے ہم اپنے گھروں میں دین کی محنت کریں, دعوت کی محنت کریں, تاکہ گھروں کے ماحول کے اندر دینداری آئے. اس کا طریقہ ہمارے بڑے یہ بتا رہے ہیں کہ اپنے گھر کے مردوں کو اللہ کے راستے میں بھیجو, پھر خود بھی اللہ کے راستے میں جانے کی صورت شکلیں بناؤ, جو کہ اسباب اس کے بنتے ہیں, ترتیب اس کی ہوتی ہے. اور گھروں میں تعلیم کرو, اور سنت والی پاکیزہ زندگی اختیار کرو, اور سادگی کے اوپر آؤ. سادہ معاشرت ہے جو حضور پاک صلی اللہ علیہ وسلم نے ایک ایسی معاشرت دی جس میں سب کے لیے برابری ہے. اسلام دین مساوات ہے, غریب بھی عمل کر سکتا ہے اس پر, امیر بھی عمل کر سکتا ہے اس پر, اور پھر بندگی پائی جاتی ہے اس میں, عاجزی پائی جاتی ہے. اللہ پاک نے ہمیں مٹی سے بنایا ہے, مٹی میں ہم ملنے والے ہیں, اس وجہ سے بڑاپن کرنا ہمارے لیے زیب نہیں دیتا ہے. اس وجہ سے اللہ تبارک و تعالیٰ نے دین کی محنت کی ذمہ داری ہم پر اور آپ پر سب پر لگائی ہے. اسی کی گزارش کے لیے مذاکرے ہوتے ہیں. حق تعالی شانہ مجھے بھی عمل کرنے کی توفیق عطا فرمائے, آپ لوگوں کو بھی عمل کرنے کی توفیق عطا فرمائے. ہمت اور حوصلے کر کے اپنے گھر کے مردوں کو بھی نام دو, ان کی تشکیل کرو, ان کا ذہن بناؤ. آج نام دو گی اور ذہن بناتی رہو گی تو دو چار مہینے کے بعد میں وہ جائیں گے. یہ تھوڑی ہوتا ہے کہ آپ نے نام دیا وہ چلے جائیں گے, ذہن بنانا پڑتا ہے اس کا. اور پھر آپ بھی اپنی ترتیب بنائیں. جن کے پاس بہت چھوٹے بچے نہیں ہیں ان کے لیے وہ شکل آسان ہو جاتی ہے, جن کے پاس بہت چھوٹے بچے ہوتے ہیں ان کو تھوڑا سا صبر کرنا پڑے گا, ظاہر ہے کہ وہ ان کے ساتھ میں کیسے سفر کر سکیں گے. البتہ مقامی جو محنت ہوتی ہے وہ ہو سکتی ہے, سہیلیوں کے ساتھ بات چیت میں غیبت سے, تبصروں سے, بجنا والا چغلیوں سے اپنے آپ کو بچا کے, جب بھی کبھی کال وغیرہ پہ بات ہو تو دین کی بات کرنا, دین کی محنت کی بات کرنا, اللہ رسول کی بات کرنا, تعلیم کرنا. آنے والی سہیلیوں سے ملنے کے لیے جب آئیں سہیلیاں تو ان کے لیے تعلیم کرنا ان کے ساتھ, اس طریقے سے گھر میں پابندی سے تعلیم کا ماحول ہو, اور اعمال مشورہ ہونا پورا روزانہ, تجوید کا حلقہ ہونا روزانہ, اور جناب والا اس کے ساتھ ساتھ جو ہے نا منتخب حدیث ہے, فضائل اعمال ہے, فضائل صدقات ہے, ان کو پڑھنا روزانہ, مردوں میں بھی, عورتوں میں بھی, بچوں میں بھی. بے شمار فتنے گھروں کے تعلیم کے ذریعے سے اللہ پاک دور فرما دیتا ہے. اور جو ہفتہ واری تعلیم ہوتی ہے جہاں حلقہ ہوتا ہے, مطلب یہ دعوت کے لین سے, اس میں شرکت کرنا, سے روزہ کے لیے جاتے رہنا, تو جو ایک ترتیب ہے جو سامنے آپ کے آتی رہتی ہے, بتاتے ہیں کہ تبلیغ کی محنت عورتیں کس طریقے سے کریں گی, اس کو اللہ تبارک و تعالی ہمارے لیے کرنا آسان فرمائیں. اس کی بھی ہمت ارادے کرو, نمازوں کی پابندی کرنا ہر حالت میں، بچے چھوٹے ہونے کی وجہ سے، کپڑوں کی صفائی کے مسئلے کی وجہ سے، گھر گھرستی کی وجہ سے نمازوں میں سستی ہو جاتی ہے. نماز میں ایمان والے سے سستی نہیں ہونے کا ہے، مرد ہو یا عورت ہو، نماز کیسے چھوٹ سکتی. حضور نے فرمایا کہ اسلام کے درمیان اور انسان کے درمیان میں جو کفر کے درمیان میں فرق کرنے والی جو چیز ہے وہ نماز ہی ہے. نماز پڑھنے والا ایمان کے دائرے میں رہتا ہے، نہیں پڑھنے والا نہیں رہتا. تو نماز کی پابندی ہونے کا ہے، علم سیکھنا ہے، ذکر کی عادت ڈالنا ہے صبح شام کی، لوگوں کے ساتھ اخلاق سے پیش آنا ہے. جس گھر کے اندر اخلاق ہی زندہ نہیں ہوں گے اس گھر میں کیا برکت آئیں گی. تو بات میں نرمی ہو، عزت ایک دوسرے کو عزت دینا ہو، بڑوں کی تعظیم اور احترام ہو، چھوٹوں پر شفقت ہو، اخلاق، حسن معاشرت اور حسن اخلاق، اور پھر محض اللہ کی رضا کے لیے کرنے کا جذبہ، اور دین پوری دنیا میں عام ہو جائے، اس کی فکر بھی، اس کی محنت بھی، پوری دنیا کے اندر دین زندہ ہو جائے. جیسے ہماری چاہت ہوگی ویسے ثواب ملنے والا ہے. تو ہمارے دل میں یہ تمنا رکھنا اور چاہت رکھنا کہ پوری دنیا میں اللہ پاک دین زندہ فرما دے، اور اس کی جو کوشش ہم کر سکتے ہیں اس کوشش کے اندر لگ جائیں. اللہ پاک مجھے اور آپ کو سب کو عمل کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. تشکیل ہوتی ہے نجید میں؟ ہاں، مستورات سے گزارش ہے کہ وہ تشکیل کر لیں اپنے اپنے گھر میں، اپنے گھر والوں کے، بھائیوں کے، شوہروں کے، باپ اگر ہیں تو وہ بچے، بالغ بچے، بڑے بچے جو ہیں ان کے نام لکھائیں، ان کو جماعت میں بھیجیں، گھر میں پھر بتائیں بھی کہ بھائی ہم تمہارا نام دے کر